रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
जाजरकोटको जुनी चाँदे गाउँपालिकामा भाइरल इन्फ्लुएन्जा H3N2 भएको पुष्टि, प्रभावित क्षेत्रमा औषधि र थप स्वास्थ्यकर्मी पठाएको सरकारी दावी।
राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सुर्खेतको वीरेन्द्रनगरमा पनि प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना, प्रदेश प्रमुखको नियुक्ति छिटो गर्न निर्वाचन आयोगको आग्रह।
थारू समुदायमा प्रमुख चाडका रूपमा रहेको माघी पर्वको चहल पहल सुरु।
र सुर्खेत जिल्ला फुटबल संघको नयाँ कार्य समिति चयन, नेपाल आर्मी खप्तर गोल्ड कप फुटबलको फाइनलमा पुग्यो। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन को साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि प्रकोपको रूपमा फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप H3N2 भएको पुष्टि भएको छ। बिरामीको खकार लगायतका नमुना सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँले रोग पत्ता लगाएको हो। पाँचजना बिरामी मध्ये एकजनामा H3N2 भाइरल फेला परेको जनाइएको छ। तीन सातादेखि जाजरकोटमा फैलिएको भाइरलबाट 14 जनाको ज्यान गएपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सचिव सहितको टोलीले मस्कोट पुगेर स्थलगत अवलोकन भ्रमण गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित जुनीचाँदेको मस्कोटमा पुगेर टोलीले प्रकोपको अवस्था र उपचारको व्यवस्थाका बारेमा निरीक्षण गरेको छ। टोलीले स्थानीय नागरिक, बिरामी र उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य कर्मीको टोलीसँग अन्तर्क्रिया समेत गरेर फर्किएको हो। पूर्व मन्त्री तथा जाजरकोटका प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेत, जाजरकोट खका सांसद करवीर शाही, स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरी, स्वास्थ्य विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्त लगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो। एकजना मेडिकल अधिकृत र केही स्वास्थ्य कर्मीका साथै केही औषधि समेत प्रभावित क्षेत्रमा छोडेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो। स्वास्थ्य विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले गरिबी र पछौटोपनले गर्दा जाजरकोटवासीको रोग प्रतिरक्षा शक्ति कमजोर रहेकाले पटक पटक सरुवा रोगले सताउने गरेको पनि र प्रकोपको रूपमा लिने गरेको बताउनु भएको छ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतभित्र तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि क्षेत्रीय प्रहरी कार्यालय कोहलपुरले यसप्रति ध्यान आकर्षण भएको जनाएको छ। कार्यालयका एसपी राजेन्द्र खड्गाले यस विषयमा थप अनुसन्धान गरी कानुनी कारवाही प्रक्रिया थालिने बताउनुभयो। उहाँले प्रहरी कार्यालयभित्र यस्तो क्रियाकलाप भएको प्रति दुःख व्यक्त गर्दै उनीहरूलाई प्रहरी नियमावली अनुसार कारवाही थालिने बताउनुभयो। फेसबुक मार्फत यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा केही प्रहरीहरू युनिफर्म सहित तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि यसप्रति चासो बढेको हो। यस्तै तास खेलिरहेको अवस्थामा 2 जना प्रहरी हवलदार र 1 जना प्रहरी जवानलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि 6 नम्बर प्रदेश कार्यालयमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
माघ 24 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हिजो सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न ढिलाइ गर्दा निर्वाचन अधिकृतको कार्यालय कहाँ स्थापना गर्ने भन्ने अन्यलताका बीच उच्च अदालत रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने बाटो खुलेको हो। प्रदेश नम्बर 6 राष्ट्रिय सभाका लागि 3 जना खुला, 3 जना महिला, 1 जना अल्पसंख्यक र 1 जना दलित गरी 8 जना निर्वाचित हुने भएका छन्। यस्तै प्रदेश नम्बर 6 गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी 158 जना र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक गरी 40 जना गरी टोटल 198 जना मतदाता रहेको निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मेदिनी प्रसाद पौडेलले जानकारी दिनुभयो। निर्वाचन अधिकृत पौडेलले राष्ट्रिय सभा निर्वाचनलाई स्वच्छ र मर्यादित ढङ्गबाट सम्पन्न गर्न सबै राजनीतिक दललाई पनि आग्रह गर्नुभएको छ। यस्तै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको समय तालिका समेत सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार आयोगले माघ 7 गते मतदाता नामावली प्रकाशन गर्ने र प्रकाशित नामावलीमाथि दावी विरोध गर्ने जनाएको छ। यस्तै माघ 8 र 9 गतेका दिन उजुरी उप छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ। त्यसै गरी माघ 10 गतेका दिन उम्मेद्वारको मनोनयन पत्र दर्ता गरी उम्मेद्वारको सूची प्रकाशन गरिने कार्यतालिका रहेको छ। त्यस्तै गरी मनोनयन दर्ता गरेका उम्मेद्वारको विरुद्धमा उजुरी दिनका लागि भने माघ 11 र 12 गतेको समय तोकिएको छ। यस्तै उजुरी उपको छानबिन गरी आयोगले माघ 13 गते जाँचबुझ गरी निर्णय गर्ने र माघ 14 गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने पनि जनाएको छ। माघ 14 र 15 गतेका दिन उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिन सक्ने र 15 गते नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकारी पौडेलको भनाइ छ। त्यसै गरी माघ 15 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह दिने र माघ 24 गते बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ। निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमा प्रसाद चतुर्वेदी, नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव मोहन बडुवाल, नेपाली कङ्ग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष अनन्त पौडेल लगायतले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सहकार्य गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ।
सिंहदरबारको अधिकार गाउँघरमै पुर्याउने भन्दै नयाँ संरचना अनुसार स्थानीय सरकारले विषयगत सेवाहरू थालेका छन्। तर सर्वसाधारणले भने सिंहदरबारको अधिकार गाउँघरमा भने कुरा नारामै मात्र सीमित हुने गरेको गुनासो गरेका छन्। यता स्थानीय सरकार र जनप्रतिनिधि भने आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको अभाव तथा आवश्यक ऐन कानुन नभन्दा पनि सेवा प्रभावित भएको जिकिर गर्दै आएका छन्। स्थानीय तहले सेवालाई प्रभावकारी बनाउन र स्थानीय आवश्यकता सम्बोधन हुने गरी वार्षिक आवधिक लगायतका योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जनाइरहेका छन्। यसै विषयमा नयाँ संरचना र स्थानीय तहले योजना तर्जुमा प्रक्रिया के कस्तो भइरहेको छ र पहिले र अहिलेमा के फेरिएको छ भन्ने विषयमा हाम्रा साथी दिपा कोइरालाले वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेललाई पहिले स्थानीय निकाय हुँदा र अहिले स्थानीय तहको योजना तर्जुमा प्रक्रिया के फरक छ भनी सोध्नु भएको छ।
के कुराहरू फरक छ किनभने हिजो स्थानीय निकायको रूपमा रहथ्यो, यसले एउटा चाहिँ योजना पास गरेर फेरि अर्को ठाउँमा पास गर्दै लगेर केन्द्रसम्म पुर्याउनु पर्थ्यो भने अब आफै एउटा चाहिँ स्थानीय सरकारको रूपमा रहेका बखतमा अहिले हिजोको जस्तो त्यो 14 स्टेपको चाहिँ त्यो योजना तर्जुमा नभएर यसलाई अहिले अलिकति फरक किसिमको छ। यसलाई अब योजना तर्जुमाको विषयमा हाम्रो एउटा चाहिँ के अरे यो सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एउटा स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन 2074 भनेर एउटा चाहिँ पत्राचार गरेको थियो। त्यो अनुसार यसले चाहिँ करिब 7 तहको योजना तर्जुमा प्रक्रिया चाहिँ सुरुवात गर्ने कुरा गरेका थिए र अब खास गरी हाम्रो अब अहिले स्थानीय सरकार सञ्चालन ऐन 2074 आइसकेका छ, यसमा प्रष्ट रूपमा अरू विधि प्रोसेसका कुराहरू पनि त्यहाँ चाहिँ मुख्य रूपमा समावेशी सहभागिताका कुरालाई जोड दिँदै अन्य क्रस कटिङ इस्युहरूलाई त्यहाँ समावेश गर्नुपर्ने शर्त राख्दै यसले मुख्यतया के भन्छ भन्दाखेरि कार्यपालिकाले अषाढको 10 गतेभित्र अनि सभा समक्ष आफ्ना चाहिँ आगामी आवका लागि बजेट योजना तथा कार्यक्रम पेश गर्नुपर्ने कार्यपालिकाबाट स्वीकृत गराई अब उपप्रमुख अथवा उपाध्यक्ष वा कार्यपालिकाले तोकेको सदस्य मार्फत 10 गतेभित्र सभामा पेश गर्नुपर्ने र फेरि त्यसपछि 10 गतेपछि उसले 15 दिनभित्र चाहिँ आफ्नो एउटा कार्यतालिका बनाई त्यो माथि छलफल गर्नुपर्ने र छलफल गरिसके पश्चात फेरि उसले चाहिँ सुझाव सहित फिर्ता पठाउनु पर्ने रहेछ भने सुझाव सहित फेरि 5 दिनको समय दिएर कार्यपालिकामा फिर्ता पठाउनु पर्ने र कार्यपालिकाले त्यो सुझावलाई समावेश गरेर पुनः सभामा स्वीकृत गराउनु पर्ने भन्ने किसिमको एउटा चाहिँ टाइम फ्रेमको हिसाबले त्यो मात्र देखिन्छ। नत्र हिजो हामीले अब यसरी कार्तिकदेखि यसको योजना तर्जुमा सुरु हुने होइन अनि के अरे पौष मसान्तभित्र नगर परिषद गर्ने भन्ने कुराहरू छैन। अब अहिले बुझ्नुपर्ने के भने एउटा स्थानीय तहको योजना तर्जुमाको प्रक्रिया अनि अषाढको 10 गते भन्दा अगाडि नै हुन्छ भन्ने कुरो बुझ्नुपर्छ।
अब सरस्वती हेर्दाखेरि पहिलाका ओडामा आउने बजेटहरू जस्तो गाविस स्तरमा आउँथ्यो भने अब गाउँपालिका नगरपालिकामा जालान होइन, समग्र यो गाउँपालिकाको लागि यति रकम चाहिँ आयो रे भनेर एकमुष्ट ठुलो रकम चाहिँ सुनिने, तर हाम्रा लागि कति हो, यो क्षेत्रको लागि कति हो, यो वर्गको लागि कति, यो समुदायको लागि कति भन्ने चाहिँ प्रश्न नहुँदो रहेछ। एउटा सामान्य मान्छेले कसरी बुझ्ने अहिले?
अब हिजोको स्थितिमा बालबालिकाको लागि 10%, महिलाको लागि 10%, अन्यको लागि 15% भन्ने थियो भने अहिले त्यसरी शर्तात्मक रूपमा यसलाई यति पर्सेन्ट भन्ने चाहिँ छैन। तर अहिले पनि कानूनको मूल मर्म के भने जुन पनि यो पछाडि परेको वर्गहरू लगायत अन्य विषयहरूमा पनि स्थानीय तहले आफ्नो एउटा मार्गदर्शन बनाएर त्यो अनुसार योजना तर्जुमाका क्रममा उसले आफ्ना वडा समितिहरूलाई चाहिँ पत्राचार गर्छ र त्यो अनुसार तोकिएको अनुसारको चाहिँ सेक्टर वाइज बजेट विनियोजन हुन्छ र यो शर्तको रूपमा छैन। अहिले हिजोभन्दा अलिकति आफैमा पनि हाम्रो जुन स्ट्रक्चर छ वडा तहको पनि त्यहाँ दुई दुईजना महिला सदस्य रहने, त्यो मध्ये एउटा दलित सदस्य रहने लगायत अन्य किसिमको एउटा त्यस्तो खालको सहभागितामूलक समावेशी चरित्रको भाव भएर पनि यसरी तोकुवा गरेको छैन। आफ्नो ठाउँ आवश्यकता अनुसार ती विषयलाई पनि महत्वमा राख्दै आफ्नो वडा तहले योजना तर्जुमा गर्न सक्छ।
त्यो भएपछि त वडामा यदि कुनै समुदाय कुनै वर्गले कुरा उठाउन पाएन भने त्यो छुट्ने पनि हुने भयो त्यस्तो सवालहरू।
त्यो हिजो जस्तो त्यसरी तोकुवाको रूपमा छैन, तर अब स्थानीय सरकार भनेपछि त्यो पक्षलाई समेट्नु पर्ने दायित्व पनि त त्यसको हो। भनेपछि एउटा मानव हिजो अपाङ्गताको विषयमा यति रुपियाँ छुट्याउनु पर्छ अथवा दलितको विषयमा यति पर्सेन्ट छुट्याउनु पर्छ भनिरहन चाहिँ अब किन पर्दैन भने उसले बोलेको आधारमा त्यो पक्षलाई दलितलाई माथिर लैजाने अथवा चाहिँ महिलाको लागि माथिर सशक्तिकरण गराउने काम पनि त्यो स्थानीय सरकारको जिम्मेवारी भए भएर त्यसले स्वतः एउटा चाहिँ स्थानीय आवश्यकतालाई महसुस गर्दै अगाडि बढ्नुपर्छ।
वडामा छलफल हुँदाखेरि सहभागी हुनु पर्यो र कुरा निस्किनु पर्यो।
एकदमै अहिले पनि यसले के गर्छ भनेपछि हाम्रो अहिलेको वर्तमान स्थानीय सरकार सञ्चालन ऐन 2074 पनि हिजो जस्तै बस्ती टोल बस्ती स्तरबाट योजना तर्जुमा हुने कुरा चाहिँ त्यहाँनिर उल्लेख छ। टोल बस्ती स्तरमै यो कुरा छलफल हुन्छ, टोल बस्ती स्तर पछि वडा तहमा आउने हो, वडा तह पछि त्यसरी अगाडि बढ्ने हो, कार्यपालिका समक्ष जाने कुराहरू अहिले पनि त्यो स्ट्रक्चरमा चाहिँ छ।
कानुनसम्ममा गर्ने यो कहिलेसम्ममा हुनुपर्ने भन्ने त्यस्तो केही
अब यसमा के छ भने अब मेरो विचारमा अब हामीले टेन्टेटिभ म पनि वीरेन्द्रनगर नगरपालिका कार्यालयमै बसेर हेर्दा फेरि के छ त भन्दा फेरि असारको 10 गते भित्र हामीले सबै कार्यालयले तयार गरेर डकुमेन्ट सभा समक्ष पेश गर्नको लागि झन्डै 1 महिना अगाडि त्यो प्रक्रिया चाहिँ सुरु गर्नुपर्ने हुन्छ।
आइसक्नुपर्छ
वडाबाट मलाई लाग्छ जेठको महिनाभित्र हामीले त्यो कलेक्सन गरेनौँ भने त्यसलाई सबै डकुमेन्ट बनाएर एउटा दस्तावेजको रूपमा सभामा लैजानलाई त्यो हुन्छ। अहिले हामीले त्यो किसिमको योजना तर्जुमा गाइडलाइन बनाउने कुराहरू पनि हामी कहाँ बन्दैछौँ बनाउँछौँ, यो अब आउने आवालाई त्यतिखेर डेडलाइन तोकेर पठाउँछौँ, अहिलेसम्म तोकिएको डेडलाइन छैन।
अब स्थानीय तहमा हुनुभएका जनप्रतिनिधिहरू विशेष गरी वडा तहमा भनौँ होइन वडा तहमा रहनुभएका जनप्रतिनिधिहरूले अब कसरी चाहिँ हामी यो छनौट गरेर पठाउने भन्ने कुरामा अलिकति चुक्नु भयो भने फेरि धेरै पछाडि चुकिने जस्तो चाहिँ छ। अब
त्यो चाहिँ छ किनभने हिजोको स्थितिमा जुन विभिन्न समग्र विकासको लागि लक्षित वर्गको लागि छुट्टै रकम विनियोजन थियो र अब त्यतिखेर पनि क्वेसन उठायो त लक्षित वर्गको रकम सही सदुपयोग भएन कि भन्ने कुरा एकातिर थियो भने त्यो सही सदुपयोग गराउने मान्छे पनि आज त्यही हुनुहुन्छ, लक्षित वर्गको लागि पैसा छुट्याउनु पर्छ भन्ने मान्छे पनि त्यही हुनुहुन्छ। त्यसै भएर दुइटै कुराको जिम्मेवारी वहन गर्ने मान्छेहरूले नै झन् अहिले यतिखेर त्यसलाई यदि एउटा निर्णयमा त्यो अलिकति ढिलाइ भयो त्यो कुरो आएन भनेपछि अब हिजो गरिरहेको अभ्यासदेखि झन् फेरि पछाडि पर्न पनि सक्ने हुन्छ।
उहाँ हुनुहुन्थ्यो वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सरिफेरसँगै राष्ट्रिय खबर पनि बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको फेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले जाजरकोटको जुनी चाँदे गाउँपालिकामा भाइरल इन्फ्लुएन्जा H3N2 भएको पुष्टि, प्रभावित क्षेत्रमा औषधि र थप स्वास्थ्य कर्मी पठाएको सरकारी दावी, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगरमा पनि प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। निर्वाचन आयोगले प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग फेरि आग्रह गरेको छ। राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेकाले प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग आग्रह गरेको हो। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकपछि सरकारसँग नियुक्तिको लागि पुनः आग्रह गरिएको हो। प्रदेश प्रमुख नियुक्तिमा भएको ढिलाइले निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने सम्भावना देखिएकाले यसमा आयोग गम्भीर भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ। यसै गरी आयोगले निर्वाचनको कार्यतालिका र निर्वाचन कार्यक्रम समेत स्वीकृत गरिसकेको छ। स्वीकृत कार्यतालिका अनुसार माघ 7 गते मतदाता नामावली प्रकाशन गर्ने, माघ 10 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने र माघ 15 गते भने उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई देशकै अग्रणी विश्वविद्यालयको रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ। कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा उहाँले आफू शैक्षिक गुणस्तरको गुणस्तरमा खरो उतार्नतर्फ लाग्ने बताउनु भएको छ। उहाँले प्रजातन्त्र पुनस्थापनापछि शिक्षा स्वास्थ्य प्रविधिको क्षेत्रमा सरकारले लागू गरेका नीतिगत कारण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको दावी गर्नुभयो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति समेत रहनुभएका देउबाले विश्वविद्यालयको स्थापनाका लागि सुदूरपश्चिमाञ्चल बासिन्दाको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण भएका 282 जना विद्यार्थीहरूलाई दीक्षितको प्रमाणपत्र प्रदान गरिएको छ।
थारू समुदायमा प्रमुख चाडका रूपमा रहेको माघी पर्वको चहल पहल सुरु भएको छ। थारू समुदायमा नयाँ वर्षको रूपमा धुमधामसँग मनाइने माघी पर्वमा मिठो मसिनो खाने, नयाँ नयाँ लुगा लगाउने, आफ्नो समूहका दौतरी साथीभाइसँग रमाउने लगायतका विभिन्न नाचगान गर्ने चलन रहेको छ। पर्व मनाउनका लागि दुना टपरी बनाउने, विभिन्न खाद्यान्न मासुको झो गर्ने तथा अन्य विभिन्न कार्यक्रमको तयारीका लागि थारू समुदायका घरमुली जुटिसकेका छन्। विशेष गरी 3 दिनसम्म मनाइने पर्वमा विभिन्न थारू जातिका मौलिक पकवान जस्तै ढिक्री, अन्डिक भात, खुर्मा, घोगी, गङ्गटे, सुटही, मुसाको पकुवा लगायतका विभिन्न खानाका परिकार खाने र खुवाउने चलन रहेको छ। माघी पर्वकै अवसर पारेर थारू समुदायले बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्दछन्। बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना पारिवारिक तथा गाउँस्तरमै बनाइने चलन पनि रहेको छ। माघीका अवसरमा साख्य नाच, झुमा नाच, मघौटा नाच, लट्ठी नाच, मुङ्ग्रहवा नाच लगायतका विभिन्न नाचको पनि प्रस्तुति रहने चलन रहेको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा माघी पर्व बचत कार्यक्रममा नयाँ सदस्यबाट एकै दिन 22,93,000 रकम बचत भएको जनाएको छ। माघी पर्वको अवसरमा शुभकामना आदान प्रदान गरी माघी पर्व बचत कार्यक्रममा 70 जना नयाँ सदस्य र पूर्व बचतकर्ताबाट 22,93,000 रकम जम्मा भएको संस्थाका अध्यक्ष नवराज नेउपानेले बताउनुभयो। कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठले नियमित रूपमा बचत गर्न र बेला बखतमा पर्वमा बचत गर्ने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह समेत गर्नुभएको छ। यस्तै माघी पर्वको अवसर पारेर बर्दियाकी ठाकुरबाबा 4 बर्गदामा रहेको सिर्जना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा माघी पर्व तथा माघी मिलन कार्यक्रम पनि गरिएको छ। कार्यक्रममा 20,50,000 रकम बचत भएको जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्ण कुमारी थारूले बुढेसकालका लागि भए पनि नियमित रूपमा बचत गर्न र बेला बेलामा पर्वको बचत समेत गर्नाले भविष्यमा आफूलाई फाइदा हुने बताउनु भएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा 3 दिनसम्म जारी मेला हिजो सकिएको छ। माघे पर्वको अवसर पारेर नेपाल मगर सङ्घ सुर्खेतले आयोजना गरेको मेलामा राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुतिसहित स्थानीय स्तरको सुरठी, ख्याली, सालैजू, कौडा, ठाडो भाका लगायतका प्रस्तुति रहेका थिए। कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले र परम्परा जोगाइराख्ने उद्देश्यले 3 दिने मेलाको आयोजना गरिएको हो।
जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर 10 सुर्खेतको 10औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले गत आर्थिक वर्षमा 1,79,11,000 बचत सङ्कलन गरी 3,19,00,000 बराबरको ऋण लगानी गरेको जनाएको छ। गत आर्थिक वर्षमा 7,06,00,000 बराबरको कारोबार गरेको संस्थाले आगामी आर्थिक वर्षको लागि 9,51,00,000 बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेको छ। संस्थाले अहिले कृषि, पशुपालन लगायत वीरेन्द्रनगरको एयरपोर्ट नजिकैबाट आइएमए सेवा पनि सञ्चालन गरेको छ। कार्यक्रममा जिल्ला सहकारी सङ्घ सुर्खेतका अध्यक्ष अमृत विसीले सहकारीले नाफामुखी मात्रै नभएर उत्पादकमूलकमा काममा थाल्न समेत जोड दिनुभएको छ। उहाँले सहकारीलाई राजनीतिकरण हुन नदी समाजको आर्थिक नीतिको रूपमा काम थाल्न सुझाव दिनुभयो। कार्यक्रममा प्रदेशसभा सदस्य पद्मा खड्गाले पछिल्लो समय सहकारीले महिला सशक्तिकरणमा उल्लेखनीय काम गरेको भन्दै आर्थिक रूपमा मात्र नभई सामाजिक रूपान्तरमा पनि सहकारीको भूमिका प्रशंसनीय योग्य रहेको बताउनु भएको छ। कार्यक्रममा ज्येष्ठ नागरिक एसई र एसईमा उत्कृष्ट अङ्क ल्याउने असल बचतकर्ता, असल ऋणीलाई सम्मान गरिएको छ। कार्यक्रम संस्थाका अध्यक्ष श्यामबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको हो।
चन्द्रज्योति माध्यमिक विद्यालय लेगबेसी सुर्खेतको 39औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। भेला लेगबेसी नगरपालिकाका प्रमुख गगन सिंह सुनार र उपप्रमुख शान्ति सन्तलको विशेष आतिथ्यमा सम्पन्न भएको हो। भेलामा लेखा समिति सदस्य भूपेन्द्र खड्काले आयव्यय रकम प्रस्तुत गर्नुभएको छ। यस्तै प्रधानाध्यापक होमलाल भण्डारीले विद्यालयले सञ्चालन गरेका गतिविधिका साथै आगामी लक्ष्य र कार्यक्रमबारे जानकारी गराउनु भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरोफेर राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा एघारको नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा 347,748 विद्यार्थी सहभागी भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले बताउनुभयो। बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको उहाँले बताउनु भएको छ। गत असारमा भएको परीक्षाको नतिजामा 74 जनाको परीक्षा रद्द गरिएको र 1 जनाको परीक्षा स्थगित गरिएको उहाँले बताउनुभयो। परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीको लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ। बोर्डले यस्ता विद्यार्थीका लागि आगामी माघ 27 गते एक दिन परीक्षा सञ्चालन गर्ने जनाएको छ। एकभन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने त्यस्ता विद्यार्थीको लागि अर्को साल मात्रै परीक्षा दिन पाउने भएका छन्। ग्रेडिङ प्रणाली अनुसार भएसँगै विद्यार्थीहरूले विषयगत रूपमा नतिजा पाउने भएका छन्। स्थानीय तहको चुनावका कारण देखाउँदै पटक पटक मिति सार्दै असार 1 गतेदेखि सञ्चालन भएको कक्षा 11 को परीक्षा नतिजा प्रतिनिधि तथा प्रदेशसभा चुनावको कारण देखाउँदै बोर्डले 7 महिनापछि सार्वजनिक गरेको हो। परीक्षाको नतिजा तपाईँले www.neb.gov.np पनि हेर्न सकिनेछ। तर पहिलोपटक परीक्षा ग्रेडिङ प्रणाली अनुसार प्रकाशित भएकाले नतिजा हेर्न केही समस्या भइरहेको पनि बोर्डले जनाएको छ।
विश्वेश्वरनाथ शिव मन्दिर व्यवस्थापन समिति दुई रानीघाट सुर्खेतको मन्दिर परिसरमा हिजो सरसफाई गरिएको छ। हिन्दूहरूको महान पर्व माघीको अवसरमा मन्दिर परिसरमा सरसफाई गरिएको हो। नेपाल रक्तकाली गण बाङ्गेसीमा सुर्खेतबाट गएको 25 जना सुरक्षाकर्मीको टोली र मन्दिर व्यवस्थापन समितिका सदस्यहरूको सहभागितामा सरसफाई गरिएको हो।
नेपाली काङ्ग्रेस गाउँ कार्य समिति गर्पनले पार्टी सभापति एवं वीरेन्द्रनगर 16 नम्बर ओडाका अध्यक्ष पूर्णबहादुर ढकालबारे हालै विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यान आकर्षण भएको जनाएको छ। गाउँ कार्य समितिले जारी गरेको विज्ञप्तिमा समाचारमा उल्लेख भएका कुराहरू सत्य नभएको उल्लेख समेत गरेको छ। विज्ञप्तिमा घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रकाशन र प्रसारण गर्न आग्रह समेत गरेको छ।
भेरी खबरमा अब केही खेल खबर। सुर्खेत जिल्ला फुटबल सङ्घको 5 जिल्ला अधिवेशनले जनकबहादुर रावलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ। रावलको अध्यक्षतामा 13 सदस्यीय कार्य समिति चयन भएको हो। सङ्घको उपाध्यक्षमा चन्द्रश्रेष्ठ, प्रमोद हमाल र प्रभात थापा चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा गोवर्धन खड्का, गणेश कुमार कार्की, गोपाल खड्का, कर्णबहादुर चन्द, महेन्द्र चौधरी, मिलन श्रेष्ठ, जानकी तारुङ, रमेश तुलाधर र कृष्णबहादुर खड्का चयन हुनुभएको छ।
यस्तै सुर्खेत जिल्लाबाट फुटबल खेलका लागि राष्ट्रिय खेलाडीहरू उत्पादन भइरहेकाले अब प्रदेश नम्बर 6 को फुटबलको नेतृत्व पनि सुर्खेतले नै गर्नुपर्ने सरकारवालाले सुझाव दिएका छन्। सुर्खेत जिल्ला फुटबल सङ्घको 5 जिल्ला अधिवेशनमा सहभागी वक्ताहरूले सुर्खेत फुटबलमा राष्ट्रिय स्तरकै चर्चित भएकाले अबको प्रदेशको नेतृत्व पनि सुर्खेतले नै गर्नुपर्ने बताएका छन्। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले सुर्खेतमा थुप्रै राष्ट्रिय खेलाडीहरू उत्पादन भइसकेको भन्दै आगामी दिनमा पनि यस्ता प्रतिभाहरू उत्पादन गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो। अखिल नेपाल फुटबल सङ्घ एन्फाका केन्द्रीय सदस्य प्रदीश सिंह राठौरले प्रदेश स्तरमा यस खेलको विकासलाई अझ तीव्र बनाउनु पर्ने सुझाव दिनुभयो। खेलकुद पत्रकार मञ्चका अध्यक्ष भानुभक्त अधिकारीले पनि फुटबल खेल र खेलाडीको विकासका लागि जुट्नुपर्नेमा जोड दिनुभएको छ। पूर्व राष्ट्रिय खेलाडी सुन्दर पोखरेलले खेलाडीहरूलाई सम्मान व्यवहार र सम्मानको खाँचो रहेको उल्लेख गर्नुभयो। सङ्घका तत्कालीन अध्यक्ष गोवर्धन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष दीप कुमार राई, पत्रकार महासङ्घ सुर्खेतको उपाध्यक्ष ललित बस्याल, खेलकुद क्षेत्रमा लाग्नुभएका अन्य वक्ताहरूको पनि सहभागिता रहेको थियो।
र नेपाल आर्मी खप्तर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। कैलालीको धनगढीमा भएको खेलमा मनाङ मर्स्याङदी क्लबलाई 3-1 गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो। आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास र सन्तोष तामाङले 1-1 गोल गर्दा मनाङका लागि भने हेमन गुरुङले 1 गोल फर्काए पनि खेल फर्काउन सक्नु भएन। आर्मीले उपाधिका लागि आज हुने सुदूरपश्चिम 11 र सशस्त्र प्रहरीको एपिप क्लब बीचको विजेतासँग भने खेल्ने भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भाइरल इन्फ्लुएन्जा H3N2 भएको पुष्टि। प्रभावित क्षेत्रमा औषधि र थप स्वास्थ्य कर्मी पठाएको सरकारी दावी।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुर्खेतको वीरनगरमा पनि प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना। प्रदेश प्रमुखको नियुक्ति छिटो गर्न निर्वाचन आयोगको आग्रह।
थारू समुदायमा प्रमुख चाडका रूपमा रहेको माघी पर्वको चहल पहल सुरु।
र सुर्खेत जिल्ला फुटबल संघको नयाँ कार्य समिति चयन। नेपाल आर्मी खप्तड गोल्ड कप फुटबलको सेमी फाइनलमा पुग्यो। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।